برعلی و اولاد علی سلام
اللهم صل علی محمد و آل محمد و عجل فرجهم
خوشنودی امام زمانہ جل اللہ تعالی فرجہ شریف کے لیے بارے دیگر بلند تر سلام
اللهم صل علی محمد و آل محمد
چل پر جہوں تاجیل ظہور امام زمانہ جل اللہ تعالی فرجہ شریف کے لیے بارے دیگر بلند تر سلام
اللهم صل علی محمد و آل محمد اجل فرجہ
سورہ فاتحہ أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع صدورنا مولانا أبي القاسم محمد
اللهم صل على محمد وآل محمد
وعلى آله الطيبين الطاهرين المعصومين المسلمين سيما بقية الله في الأرضين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية والسولة الهيدرية والاسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعاصر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقبية والغيبة الأسكرية والغيبة الإلهية سلام
اللهم صل على محمد وآل محمد وعجل فرجهم
رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي أما بعد فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد وقوله الحق أعوذ بالله من الشيطان الرجيم ربكم الذي يزجي لكم الفلك في البحر لتبتغوا من فضله إنه كان بكم رحيما وإذا مسكم الضر في البحر ضل من تدعون إلا إياه فلما نجاكم إلى البر أعرضتم وكان الإنسان كفورا تمام حمد و ثنا اس ذات باری تعالیٰ کے لیے جو معبود برحق ہے جو واحد و یکتا ہے جس کے سوا کوئی عبادت کے لائق نہیں وہ پروردگار جو اس کائنات کا خالق اور وہی اس کائنات کی تمام مخلوقات کا رازق اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حقیقی نہیں پروردگار عالم کا شکر بجا لاتے ہیں اس نعمت عظیم پر جو ہمیں اور آپ کو امام حسین علیہ السلام کے ذکر کے عنوان سے میسر ہے اور اس عزاداری سید الشہداء کے وسیلے سے हम और आप अपने लिए एक दरसगाह का इंतजाम करते हैं। ये दरसगाह जिसमें कुरान से नज़दीक होते हैं और कुरान की तालीमात को हासिल करते हैं, ताकि बाद अज अयाम अज़ा बाद अज आठ रबीउल अव्वल पूरी ज़िंदगी में हम इन तालीमात को जारी और सारी रख सकें। इसलिए इस नेमत से फ़ायदा उठाना चाहिए। और कल भी मैंने कहा कि ये बहुत खुशायन बात है कि मजालिस में बेउनवान मौजू सूरतों का इंतखाब किया जाए, और खुसूसन खमसा और अशरा मजालिस में अगर कुरान करीम की सूरतों को उनवान मजलिस रखा जाए तो बहुत ज़्यादा अहले तशरीह कुरान से नज़दीक हो सकते हैं। अल्हम्दुलिल्लाह बहुत सी मजालिस होती हैं, बहुत ज़्यादा कसरत के साथ मजालिस बरपा होती हैं कुरान करीम की मुख्तलिफ सूरतों से आगाही के लिए। ये एक बेहतरीन वसीला है। सूरह बनी इसराइल की कल 65वीं आयत करीमा को पढ़ लिया है और आज से 67वीं आयत करीमा के बाद से तलावत होगी और उसकी तफसीर बयान होगी। तुम्हारा परवरदिगार वो है जो तुम्हारे लिए दरिया में कश्ती चलाता है ताकि तुम इसकी नेमतों से फ़ायदा उठाओ, वो तुम्हारे लिए मेहरबान है। खुदावंद मुताल की बहुत सी नेमतें हैं। परवरदिगार आलम ने कुरान करीम में नेमतों का जिक्र किया है और यहाँ भी परवरदिगार आलम सूरह बनी इसराइल में जहाँ नेमतों का जिक्र कर रहा है उनमें एक चीज़ कश्ती का वजूद है। क्योंकि जब इंसान कश्ती में सफ़र करता है, खुसूसन उस वक्त जब तक जहाज़ नहीं बने थे, तो बहरी सफ़र की बहुत ज़्यादा अहमियत थी और समंदरों के ज़रिए से लोग दरामदात और बरामदात के काम को अंजाम देते, मुल्कों में एक दूसरे से ताल्लुकात और एक दूसरे को फवायद पहुंचाने के ज़रिया यही किश्ती है। इसी तरह से सफ़र के लिए कोई भी उनवान हो, किश्ती का वसीला बेहतरीन वसीला। और जब इंसान हरकत करता है तो उसकी ज़िंदगी में बरकत आती है। पूरी दुनिया एक दूसरे से जुड़ी हुई है, लेकिन सफ़र के वसीले से जिसकी बहुत ज़्यादा अहमियत है, और कुरान करीम में भी कहा गया कि सीरू फिल अर्ध फंजरू कई फ़काना आक़िबतुल मुकज़्ज़िबीन, सैर करो मुसाफरत के ज़रिए तुम बहुत सी चीज़ों से आगाह होगे, इबरत हासिल करोगे और देखोगे कि अल्लाह ने मुकज़्ज़िबीन के साथ क्या सलूक किया है, जो लोग झूठे थे उनके साथ क्या हुआ। क्योंकि सफ़र के वसीले से इंसान सबक हासिल करता है और कौमें एक दूसरे से फ़ायदा भी उठाती हैं। ये सफ़र जो किश्ती के ज़रिए है, इसको किसने कादिर बनाया। अगर इंसान समंदर में जाए तो एक 70 किलो का 80 किलो का इंसान डूब जाता है, लेकिन किश्ती हम लोग नकल करती है और लाखों किलो वज़न उठा लेती है, कई 100 अफराद को अपने अंदर समा लेती है। क्योंकि परवरदिगार आलम ने समंदर को मरकब बनाया है, यानी उसकी लहरों में ये असर है, उसकी लहरों के अंदर ये तासीर है कि वो इंसान की बनाई हुई इस किश्ती को उठा सकती है। और किश्ती का जो मवाद है यानी लकड़ी और उसका जो शेप है, उसकी वजह से किश्ती के ज़रिए से इंसान बहुत ज़्यादा फ़ायदा उठा सकता है। इसमें एक चीज़ ये है कि खुद समंदर मरकब है, दूसरी चीज़ ये है कि जो वसीला बनाया जाए यानी किश्ती, उसका शेप ऐसा होना चाहिए जो समंदर के अंदर ना डूबे, पानी में डूबने वाला ना हो, उसका वज़न बहरहाल उस पानी से कम होता है। हर चीज़ जो पानी के वज़न से ज़्यादा होगी वो डूब जाएगी, लेकिन ये भी है कुदरत की निशानी। और तीसरी चीज ये कि हवाओं का जो रुख है उसको मल्ला किश्ती चलाने वाले जो इस काम के माहिर होते हैं जानते हैं, इसलिए बागबानों के जरिए से किश्ती के रुखों को मोड़ा जाता है। और चौथी चीज़ ये कि इल्म हो के हमें रास्ता पता हो कहाँ जाना है। पहले जमाने में सूरज के ज़रिए से और सितारों के ज़रिए से इंसान जानता था कि हमें कहाँ पहुँचना है, कौन सी सिमत है। अब जो है वो कुतुब नुमा भी हैं, कहीं पर भी आप कुतुब नुमा ले जाएं आपको क़िबले का भी पता चल जाता है। तो ये चारों चीज़ें मिलती हैं तो इंसान इस सफ़र को अंजाम दे सकता है। ये अल्लाह ताला ने खल की हैं सब चीज़ें और ये हमारे लिए बड़ी नेमत है, क्योंकि परवरदिगार आलम मेहरबान है। फिर इसी समंदर से और किश्ती से खुदावंद ने बताया कुछ चीज़ें याद दिलाते हैं। और जिस वक्त तुम्हें दरिया में कोई परेशानी लाहक होती है तो उसके सिवा हर एक को भूल जाते हो, लेकिन जिस वक्त वो तुम्हें बचाकर खुशकी की तरफ ले आता है तुम मुंह फेर लेते हो और इंसान नेमतों का गुफरान करने वाला है। किश्ती में जब इंसान डूब रहा होता है, बहुत सारे लोग डूबते हुए को अपने सामने देखते भी हैं, अगर कभी ऐसा होता है तूफान आ जाए, मुसीबत का वक्त हो, यही एक मिसाल है। आम जिंदगी में भी कभी किसी की किश्ती डूब रही हो तो उस वक्त वो परवरदिगार आलम को याद करता है, और परवरदिगार आलम को जब याद करता है तो उसकी तवज्जो एक ऐसी कुव्वत की तरफ होती है जो सबसे ज्यादा कादिर है, गैब की तरफ उसकी उम्मीद होती है। और जरूरी नहीं है कि वो मुसलमान हो, काफिर हो, क्या हो, लेकिन फिर भी वो जानता है कि एक पावर ऐसी है जो मुझे बचाने वाली है। ये जो उम्मीद है, इसी उम्मीद के जरिए से खुदावंद मुताल को पहचानवाया गया। खुदा शनासी के लिए ये एक वसीला है कि कौन सी वो जात है जिसे इंसान मुश्किल में पुकारता है, जिसकी तरफ तवज्जो करता है। तो परवरदिगार आलम कह रहा है कि जितने भी उन्होंने मस्नूई खुदा बनाया होता है उन सबको भूल कर, सारी चीजों को भुलाकर, बाप बेटे को, बेटा बाप को, बच्चा माँ को, हर एक रिश्ते नाते को, खुदाओं को भुलाकर इंसान उस हस्ती से लौ लगाता है। उस वक्त उम्मीद होती है कि बस वो कोई है जात, ताकतवर जात जो हमें बचाने वाली है। परवरदिगार आलम कह रहा है उस वक्त तो मुझे पुकारते हो, और जब तुम्हें मैं साहिल पे ले आता हूँ, मुश्किल से बाहर निकाल लेता हूँ, तो फिर दोबारा मुंह फेर लेते हो, दोबारा अल्लाह ताला की तरफ मुतवज्जे नहीं होते। ये मौसमी ईमान है, जब इंसान मुश्किल में पड़े, जब इंसान परेशानी में हो, उस वक्त वो खुदा को याद करे, और जब परेशानी से बाहर निकल आए तो अल्लाह ताला को भुला दे। बहुत सारे ऐसे लोग हैं जो मौसमी दीनदार होते हैं, जब उनको कोई मन्नत माननी होती, मुश्किल पड़ती है, तब अल्लाह की तरफ आते हैं, अज़ा खाने में आते हैं, उस वक्त अलब के करीब आते हैं, उस वक्त मोजज़े मानते हैं, और जब दुनिया की ये मसाइल मुश्किलात ख़त्म हो जाते हैं तो अल्लाह को भूल जाते हैं। जबकि मुत्तकी की निशानी, मोमिन की निशानी ये बताई गई है, हकीकी ईमान वो है जिसकी तासीर है कि वो अच्छाई में, बुराई में, सख्ती में, आसानी में, हर वक्त परवरदिगार आलम को याद रखने वाला। उसके लिए कोई वक्त, कोई मौसम नहीं होता आसानी या मुश्किल नहीं होती, बल्कि मोमिन के लिए कहा गया कि वो सख्तियों में और आसाइश में एक ही जैसा होता है। परवरदिगार आलम से उस वक्त भी लौ लगाता है जब भी अल्लाह की इबादत करता है जब वो आसाइश में होता है, और जब भी अल्लाह ताला की इबादत करता है जब वो मुश्किल में होता है। गुरु भेजेगा
मोहम्मद व आले मोहम्मद व अज्जल फरजहुम।
तो खुदा ने मुताल ये मौसमी ईमान और मौसमी तवस्सुल और वक्ती खुदा से लौ लगाने को पसंद नहीं करता, बल्कि जो चीज़ दायमी है उसका असर ज़्यादा है। बेशक उनकी मुश्किल हल ज़रूर हो जाती है, लेकिन अल्लाह जिससे करीब होता है, खुदा जिसको अपना बंदा समझता है, वो बंदा है जो हमेशा परवरदिगार आलम के दर पर आए, मतलब से ना आए। इमाम ज़माना को मतलब से याद ना करें, बल्कि इमाम से एक राबिता बनाएं। ज़ियारत आशूरा सिर्फ मन्नत के लिए ना पढ़ें, बल्कि इमाम हुसैन अलैहिस्सलाम से राबिता बनाने के लिए ज़ियारत आशूरा पढ़ी जाए। इमाम हुसैन अलैहिस्सलाम से राबिते के लिए मोहब्बत की जाए। जनाब सैयदा से राबिते के लिए मोहब्बत की जाए, सिर्फ मन्नत मुरादें पूरी करने के लिए ना किया जाए। अल्लाह ताला हमें इन हकायक को समझने की तौफीक अता फरमाए। फिर परवरदिगार आलम अगली आयत में फरमा रहे हैं, क्या तुम उससे मामून हो कि वो खुशकी पर एक शदीद जलजले के जरिए तुम्हें जमीन में धसा दे, या तुम संग्रेजों का, या तुम पर संग्रेजों का तूफान भेज दे और तुम्हें इसमें दफन कर दे, और फिर तुम्हें कोई मुहाफिज और मददगार न मिलेगा। खुदावंद मुताल की ताकत, उसकी कुव्वत के मज़ाहिर हम और आप जलजले की शक्ल में देखते हैं। जब जलजला आता है तो लोग ज़मीन के अंदर धंस जाते हैं, ज़मीन शक हो जाती है और लोग ज़मीन में चले जाते हैं, घट जाते हैं। तो अल्लाह ताला की कुदरत में है ये कि वो जब चाहे ज़मीन को शिकाफ्ता करे और तमाम इंसान ज़मीन में धंस जाए। खुदावंद मुताल की कुदरत में ये भी है कि वो हवाओं के ज़रिए ऐसे संग्रेज़े भेजे, तूफ़ान के ज़रिए, कि जिससे पूरे पूरे टीले बन जाएं, और जो सहरा नशीन लोग हैं वो इस बात को ज़्यादा समझ सकते हैं कि जब तूफान आता है तो सहराओं में मिट्टी और संग्रेजे इस हद तक हवा के ज़रिए इधर से उधर होते हैं कि पूरे पूरे पहाड़ बन जाते हैं और ऊंट उन टीलों के नीचे दफन हो जाते हैं। ऊंटों की कतारें, एक ऊंट भी नहीं, पूरी पूरी कतारें उन टीलों के नीचे तूफानों में दफन हो जाती हैं। और इसका सबूत जो है वो दाहरे के तारीख से मिलता है कि आसार कदीमा में बड़ी बड़ी चीज़ें, किले, बर्तन, क्या कुछ हड्डियाँ बड़े बड़े जानवरों की ज़मीन के नीचे से निकलती हैं, ताकि अल्लाह ताला हमारे लिए इन सब चीज़ों को जो इबरत बनाए हमारे लिए फराहम रखी, ये भी इंसान के लिए खुदावंद मुताला ने अंजाम दिया है। तूफान और जलजले इन सब से अल्लाह ताला हमें डराता है ताकि हमारे ईमान मजबूत हो। फिर तुम्हें कोई मुहाफिज और मददगार ना मिलेगा। और इन चीज़ों से अगर इंसान महफूज है, हम अगर आज महफूज हैं तो सिर्फ इस वजह से कि अल्लाह ताला ने हमें और आपको महफूज रखा है, वरना अगर खुदा चाहे तो कोई भी इससे महफूज नहीं रह सकता। या क्या तुम इससे मामून हो कि वो फिर तुम्हें दरिया की तरफ पलटा दे, तुम्हारी तरफ शदीद आंधी भेज दे और तुम्हारे कुफ्र की वजह से गर्क कर दे, यहाँ तक कि किसी ऐसे शख्स को भी पैदा ना करे जो तुम्हारे खून का मुतालबा करे। परवरदिगार आलम इन तमाम अजाबों से और वो आकबत जो इंसान के लिए हो सकती है याद दिला रहे हैं कि ये भी हो सकता है जैसे अल्लाह ताला ने पहले सब पूरी ज़मीन के ऊपर पानी बिछाया था, ज़मीन के टुकड़ों को बाद में बिछाया गया है, पहले पूरी दुनिया जो है वो पानी थी, कि खुदा ने मताले ज़मीन को ख़त्म कर दे और दरिया की तरफ पलटा दे, तुम्हारी तरफ शदीद आंधी भेज दे और तुम्हारे कुफ्र की वजह से गर्क कर दे, जैसे कि कदीम ज़माने में कौमों के साथ ये होता रहा, और यहाँ तक कि इंसान किसी ऐसे शख्स को भी पैदा ना करे, यानी सभी इंसान ख़त्म हो जाए कि वो कोई उसके खून का मुतालबा करने वाला हो। एक मरतबा दुरूद भेजेगा हूँ।
मोहम्मद व आले मोहम्मद वजल फरजहुम।
इसके बाद परवरदिगार आलम 70वीं आये करीमा में इरशाद फरमा रहे हैं, वलकद करमना बनी आदमा वहम्मलनाहुम फिल बर्रे वल बहरे वरज़क़नाहुम मिनत तय्यबात वफज़लनाहुम अला कसीरम मिम्मन खलकना तफ़ज़ीला। ये आयत भी बहुत मशहूर और मारूफ है सूरह बनी इसराइल की, जिससे बहुत ज़्यादा इस्तफादा किया जाता है, जहाँ अल्लाह ताला इंसान के बाकरामत होने की और बाफजीलत होने के ज़िक्र को बयान कर रहे हैं। और ये बाफजीलत होना, बाकरामत होना, ये भी अल्लाह ताला का हमारे ऊपर अताया है। खुदा ने मुताल ने हमें इनायत किया है कि हमें अशरफुल मखलूकात बनाया, बाकी अपनी मखलूकात के ऊपर फजीलत दी। एक तो सवालात यहाँ पर उभरते हैं कि खुदावंद मुताल कह रहे हैं हमने बनी आदम को इज्जत बख्शी, बनी आदम और इंसान में क्या फ़र्क है? बनी आदम का जिक्र यहाँ क्यों किया है, क्यों नहीं कहा कि हमने इंसान को इज्जत बख्शी? तफासीर में मुफसरीन ने यूँ लिखा है कि इंसान का जिक्र इंसान के उनवान से भी हुआ है और बनी आदम के उनवान से भी हुआ है, लेकिन जब अल्लाह ताला इंसान की बात करता है तो इंसान वो हस्ती है जिसके अंदर अच्छाई भी है और बुराई भी है, उसके अंदर शहवत भी है, गज़ब भी है, उसके अंदर अक्ल भी है, लेकिन जब अल्लाह ताला बनी आदम के नाम से याद करते हैं तो उस वक्त वो इंसान मुरीद नज़र होता है जिसको परवरदिगार आलम ने इन सारी खसूसियात के साथ भेजा था, लेकिन उसने अपनी अच्छी बातों को गालिब रखा बुराइयों के ऊपर और उसकी अक्ल हाकिम रही उसकी शहवत और गज़ब के ऊपर। तो जहाँ भी अल्लाह ताला फ़ज़ाइल का जिक्र करता है वहाँ बनी आदम के नाम से इंसान को याद करता है, और जहाँ पर दोनों बातों का इंसान के अंदर ज़ाहिर बिलकुव्वा, हर इंसान के अंदर अच्छाइयाँ भी हैं और बुराइयाँ भी हैं, लेकिन परवरदिगार आलम ने उन लोगों को बाकरामत बनाया है जो फ़ज़ाइल को, खूबियों को, हसनात को, नेकियों को गालिब रखते हैं बुराइयों के ऊपर। वलकद करमना बनी आदम, हमने आदम को इज्जत बख्शी। करम का मतलब भी इज्जत होता है और फजल का मतलब भी बाफजीलत होता है। अब करमना और फजलना यानी अल्लाह ताला ने तमाम इंसानों को ही बाकरामत बनाया था, लेकिन कुछ इंसान इस करामत को समझते हैं और उससे फ़ायदा उठाते हैं और अपनी फजीलतों को बढ़ाते हैं। फजलना यानी बाफजीलत बनाया और वो अच्छी चीज़ों को अक्स करते हैं। तो बिलकुवा सारे ही इंसान, जो भी इंसान पैदा होता है उसके अंदर कुदरत होती है कि वो अपनी अच्छाइयों को अपनी बुराइयों के ऊपर गालिब कर सके और बुराइयां उसकी मगलूब हो जाए, लेकिन कम लोग होते हैं जो इस इम्तिहान में कामयाब होते हैं और वो इतने बाफजीलत हो जाते हैं कि वो फरिश्तों से भी ज़्यादा अफजल होते हैं। हज़रत अली अलैहिस्सलाम की एक हदीस है, दुरूद भेजेगा मोहम्मद
محمد وآل محمد وأجل فرجهم।
मौला ने कहा अल्लाह ताला ने आलम में आलम को तीन तरह से खल्क किया। एक फरिश्ते हैं जिनके अंदर सिर्फ अक्ल है, दूसरे हैवान हैं जो शहवत और गज़ब रखते हैं उनमें अक्ल नहीं, तीसरा इंसान है जिसके अंदर शहवत और गज़ब और अक्ल तीनों चीज़ें। और फिर मौला कहते हैं कि अगर कोई इंसान अपनी अक्ल को शहवत और गज़ब के ऊपर हावी कर ले और उसको मगलूब कर दे शहवत और गज़ब को और उसकी अक्ल गालिब हो तो वो इंसान फरिश्तों से भी अफजल हो जाता, और अगर कोई इंसान शहवत और गज़ब को गालिब कर ले और अक्ल उसकी मगलूब हो जाए तो वह जानवरों से भी बस्तर हो जाती। इसी वजह से कुरान करीम में बाज़ जगहों पर इंसान के लिए कहा गया उलाय का कल अनआम बलहुम अज़ल, कि वो चारपाइयों की तरह है बल्कि उनसे भी पस्तर है, उनसे भी ज़्यादा जलील व गुमराह। क्योंकि अगर इंसान अपने शरफ ही को ना समझे, अपनी अहमियत को ना समझे तो वो जानवर से भी ज़्यादा बदतर हो जाता है। जानवर को तो अल्लाह ने अक्ल नहीं दी, इस वजह से वो खाने की तरफ और ख्वाहिशात की तरफ रागिब रहता है, उसको और कोई सोच समझ नहीं है। लेकिन इंसान को अक्ल भी दिए फिर भी वो अगर अपनी अक्ल इस्तेमाल ना करें तो वो जानवर से भी बदतर है। हमने बनी आदम को इज्जत बख्शी, ये भी अल्लाह ताला का करम है हम पर, और खुश्की और दरिया में उन्हें सवारियां अता की। खुश्की में भी सवारियां हैं और दरिया में भी सवारियां हैं, ये भी अल्लाह ताला की दी हुई नेमत है कि उसने खच्चर घोड़े खुश्की के अंदर जो चलने वाले जानवर हैं उन्हें हमारे लिए मुसख़र कर दिया। तरह तरह के पाकीज़ा रिस्क में से उन्हें रोजी दी, सवारियां और फिर रोजी। रोजी में दायरे खाने पीने की तमाम चीज़ें और तिजारत के अनवान से जो चीज़ें इंसान के माली उमूर में उसके लिए मददगार होती हैं वो तमाम चीज़ें खुदा ने मुताल अता की। हर चीज़ें खुदा की दी हुई भी, आज पेट्रोल का मसला है, गैस का मसला है, ये भी सारे कुदरती ज़खायर हैं। और उन्हें अपनी बहुत सी मखलूक़ात पर फजीलत दी, इंसान को बहुत सी मखलूक़ात के ऊपर फजीलत दी। अब यहाँ पर ये जो तर्जुमा हुआ है इसका थोड़ा सा वाकई दिक्कत तलब है कि अगर बहुत सी मखलूक़ात के ऊपर फजीलत है इसका मतलब है कि कुछ मखलूक है ऐसी जो इंसान से अफजल है, लेकिन जो अरबी और उर्दू का फ़र्क है वो यही है। अगर हम कसीर के लफ्ज़ को देखें, अरबी में आया फजलनाहुम अला कसीर मिम्मन खलकना तफजीला, कसीर का मतलब होता है बहुत से, लेकिन जब तफसीर में जाकर पढ़ें तो अरबी में कुछ अल्फाज ऐसे हैं जो मुतरादिफ अल्फाज समझे जाते हैं और मुख्तलिफ जगहों के ऊपर मुख्तलिफ अल्फाज इस्तेमाल होते हैं। तो जमीन का मतलब होता है सबके ऊपर, जमीन का मतलब होता है सबके ऊपर, कसीर का मतलब अगर हम लफ्जी तर्जुमा करें तो अक्सर होगा, ज़्यादातर बिशतर ये तर्जुमा होगा, लेकिन तफसीर में लिखा है कि ये जमीन के मायने में इस्तेमाल हुआ है। और वो जो जमीन है यानी सारी मखलूक कसीर है, सारी मखलूक कसीर है, बहुत सारे फरिश्ते हैं, बहुत सारे जिन्नात हैं और बहुत सारे इंसान हैं, सभी बहुत सारे हैं। उस कसीर मखलूक में हवानात तमाम चीज़ों में अल्लाह ताला ने इंसान को फजीलत दी है। अगली आयत भी बहुत मशहूर और मारूफ आयत है, बहुत ज़्यादा इससे फ़ायदा उठाया जाता है। 71वीं आयत करीमा, यौमा नदउ कुल्ला उनासिम बे इमामिहिम فمن اوتی کتاب ہوئے یمینہ فاولائک یقرؤون کتابہم ولا یظلمون فتیلا. وہ دن یاد کرو کہ جب ہر گروہ کو ہم اس کے امام کے ساتھ پکاریں گے, پس جس کا نام ہے اعمال داہنے ہاتھ میں ہوگا وہ اسے بڑے مسرت سے پڑھیں گے اور ان پر رائے برابر بھی ظلم نہیں ہوگا. یہ والی آیت اور اس کے بعد والی آیت بہترین خوبصورت ترین آیتیں ہیں سورہ بنی اسرائیل کی, کہ اس دن ہر شخص کو اس کے امام کے ساتھ پکارا جائے گا. یہ امام کون ہے؟ امام کا مطلب ہوتا ہے رہبر, امام کا مطلب ہوتا ہے جو آگے ہے اور اس کے پیچھے اس کے پیروکار اس کے مقتدین چل رہے ہیں. جیسے نماز جماعت میں بھی امام ہوتا ہے, قائد لیڈر جو لوگوں کو اپنے پیچھے چلانے والا ہے. اور قائد کی اہمیت بہت زیادہ ہے, امام کی اہمیت بہت زیادہ ہے, لیکن امام کو اور قائد کو قبول کرنے والے عوام ہوتے ہیں, امتی ہوتے ہیں. مثال کے طور پر اگر ہمارے امام حکومت نہیں کر سکے تو اس کی وجہ یہ تھی کہ لوگوں نے امام کا ساتھ نہیں دیا, لوگوں نے امام کو وہ قدرت نہیں دی, لوگوں نے ان کے مرتبے کو نہیں سمجھا. یہی وجہ ہے کہ مظلومیت اہل بیت میں سے جب بھی ہم اس کا ذکر کرتے ہیں یہی مصائب پڑھتے ہیں کہ آپ کو آپ کے مرتبے سے گرا دیا گیا. یعنی ان کو حکومت کے لیے اللہ نے بھیجا تھا, ان کو امامت کے لیے بھیجا تھا, لوگوں نے ان کو وہ موقع فراہم نہیں کیا بلکہ کسی اور کی بیعت کر لی, کسی اور کے پیچھے چل دیے. اب اگر کوئی بھی شخص کسی بھی شخص کے پیچھے چل رہا ہے اس دنیا میں, اور یہ امام جو ہے وہ صرف حق کا امام نہیں ہے بلکہ جو امام ضلال ہیں, امام گمراہی کے ہیں جن کا ذکر قرآن کریم بہت زیادہ ہوا, وہ بھی انہی کے ساتھ محشور ہوں گے. یعنی جس نے یہاں ان کی پیروی کی, کہ قائد اگر برحق نہ ہو, لیڈر اگر صحیح نہ ہو اور لوگ اس کی پیروی کر رہے ہوں, جیسے کہ ہم نے دیکھا کل ہفتے کا دن تھا اور ہفتے کے دن اسٹرائک کیوں ہو گئی پورے شہر میں, قائد کا فرمان ہے, قائد کے فرمان پر دکانیں بند ہو جائیں گی, قائد کا خوف ہے, قائد کا وہ اسلحہ ہے, قائد کے پیچھے جو دھمکیاں ہیں کہ اگر قائد کی بات نہیں مانی گئی اور دکان بند نہیں ہوئی تو لاشیں بوری میں آ جائیں گی, یہ سب جو ہے وہ جو پیچھے چل رہے ہیں وہ ناحق بات کے پیچھے اپنے آپ کو جھکائے ہوئے ہیں. بہرحال تعداد بہت ہے, کثرت بہت ہے, قوت بہت ہے, لیکن یہ قوت جو ہے وہ ساری دھمکیوں کی ڈراووں کی خوف کی ہے. یہ وہ خوف ہے جو لوگوں نے اپنے دلوں کے اوپر بٹھا لیا ہے اور لوگ آواز نہیں اٹھا رہے کیونکہ اپنی جانوں سے ڈرتے ہیں, اپنے کاروبار سے ڈرتے ہیں, دکانیں بند کر دیتے ہیں, چپ کر کے بیٹھ جاتے ہیں, آوازیں نہیں اٹھاتے. کیوں؟ کیونکہ لیڈر جو ناحق لیڈر ہے اس کو قبول کیا اور اس کو تقویت مل رہی ہے, تقویت دی جا رہی ہے, پورے شہر کے اوپر ہمارے اثر ہے. اب اگر کسی نے ایسے لیڈر کو قبول کیا اور اس کی پیروی کی, اس کے پیچھے پیچھے چل رہے ہیں, قتل بھی کر رہے ہیں ان کے فرمان کے اوپر, تو قیامت کے دن اسی کے ساتھ محشور ہوں گے. جس نے ناحق لیڈر کو لیڈر بنایا ہے, اس کو قبول کیا, اس کو طاقت دی ہے, قیامت کے دن یہ ان کے ساتھ محشور ہوں گے. لیکن جس نے مخالفت کی اور کہا کہ یہ نہیں ہو, یہ غلط ہے, یہ ناحق ہے, ہم اس کی بات نہیں سنیں گے, اس حد تک افسوس سے کہنا پڑتا ہے کہ ہمارے تو شہر میں فطرہ اور زکوٰۃ اور یہ تمام مالیات جو دین کے نام پر ہیں وہ بھی لی جا رہی ہیں, اور اگر کوئی دے رہا ہے تو وہ سپورٹ کر رہا ہے. پروردگار عالم ہمیں ان لوگوں کو غلط کہنے کی توفیق عطا فرمائے جو غلط ہے. خوف و ہراس آج بھی ہے, جیسے اس دور میں لوگ معاویہ کے پیچھے چل رہے تھے, یزید کے پیچھے چل رہے تھے اور خوف کی وجہ سے, اپنی جانوں کے خطرے کی وجہ سے آواز نہیں کھولتے تھے. یہی تو وجہ ہے کہ امام حسین علیہ السلام کا ساتھ نہیں دیا, یہی وجہ ہے کہ حضرت علی کا ساتھ نہیں دیا, آج بھی ایسا ہی. تو اگر کوئی شخص اس دنیا میں یزیدیت کو امام مانے گا, یزید کو امام مانے گا, اس دور کے یزید کو امام کہے گا, تو کل اسی کے ساتھ محشور ہونا ہے. کس کو ہم امام مانتے ہیں, کس کے پیچھے چلتے ہیں؟ اس میں صرف امام معصومی کا ذکر نہیں بلکہ کہا گیا علماء بھی ہیں, یعنی جو یہاں جس کے پیچھے چلا ہوگا وہ وہاں محشور ہوگا. اور امام جعفر صادق علیہ السلام نے ہمیں
صلی علی محمد و آل محمد وجل فرجهم.
امام صادق نے اپنے چاہنے والوں سے کہا کہ جانتے ہو یہ آیت کیا ہے؟ اس آیت کا مفہوم یہ ہے کہ ہم جس کو اس دنیا میں ولی مانتے ہیں، جس کو سرپرست مانتے ہیں، اسی کے ساتھ ہم قیامت میں محشور ہوں گے. ہم رسول اللہ کے پیچھے ہوں گے اور تم ہمارے چاہنے والے ہمارے پیچھے ہوں گے اور ہمارے ساتھ ہوں گے. اور جانتے ہو کہ تم کہاں پر جاؤ گے، تمہارا عاقبت اور نتیجہ کیا ہے؟ امام نے کہا رب کعبہ کی قسم. بہت خوبصورت جملہ ہے. مولا نے کہا رب کعبہ کی قسم کہ تم صرف جنت میں جاؤ گے، یعنی اگر ہمارے پیچھے آؤ گے تو تمہاری عاقبت اور تمہاری جگہ جنت ہے.
مدد حق ہے محمد وعلی محمد وجل فرجهم.
الحمدللہ ہماری شیعہ قوم اگر اپنے علماء کی آواز پر لبیک کہتی ہے، اگر امام حسین علیہ السلام کے نام پر جمع ہوتی ہے اور باطل کو باطل کہنے کی طاقت پیدا کر رہی ہے، اللہ کا شکر ہے کل آپ لوگوں نے جو دھرنا دیا، اور حقیقت ہے کہ جو لوگ مسلسل بیٹھے ہیں اللہ تعالیٰ ان کو جزائے خیر دے کہ یہ آسان کام نہیں تھا، یہ جذبہ تھا، اہل بیت سے محبت تھی آپ کی اور دشمن کی عداوت تھی جس نے آپ کو وہاں بیٹھنے کی طاقت اور ہمت عطا کی. جو لوگ بیٹھے ہیں انہوں نے انتہائی اہم ذمہ داری کو نبھایا ہے. اس کا صلہ، اس کی جزا تو جناب سید اور امام حسین علیہ السلام انشاءاللہ آپ لوگوں کو دیں گے اس دنیا میں بھی اور اس دنیا میں بھی. تو یہ جو صدا پر لبیک کہنے کی بات تھی اور لوگ الحمدللہ گروہ در گروہ جمع ہوتے رہے اور بہت زیادہ تعداد میں شرکت کی ہے، اس کی نتیجے، اس کا ثمر بھی آپ کے سامنے آیا ہے اور آئے گا. اسٹرینتھ، آپ کی قوت، آپ کی طاقت کا اظہار ہوا ہے اور انشاءاللہ تعالی مطالبات بھی منظور ہوں گے. اگر سارے نہ بھی ہوں، اگر ایک بھی بات قبول ہو جائے، کم از کم آپ کا اتحاد، آپ کی یکجہتی، آپ کا صبر، آپ کی تحمل، آپ کا دو دن بیٹھے رہنا، سردی کو برداشت کرنا، یہ خود ایک بڑی کامیابی تھی جو دشمن کے لیے اس کی ہمتوں کو پسپا کرنے کا سبب بنے گی. انشاءاللہ تعالی اس کی کامیابیاں ظاہر ہوں گی. تو جب کبھی ایسا وقت آتا ہے اور اجتماعات ہوتے ہیں، لوگ لبیک کہتے ہیں، یقیناً جن لوگوں کی صدا پر آپ نے لبیک کہا ہے وہ امام حق ہیں اور ولی فقیہ کے نمائندے ہیں، ولی فقیہ کے پیروکار ہیں، ان کی بات کو آگے بڑھانے والے، شیعت کو قوی کرنا چاہتے ہیں، شیعت کو اکٹھا کرنا چاہتے ہیں، متحد کرنا چاہتے ہیں. تو اگر کوئی ائمہ کے بعد ان کے جانشین علماء کی طرف، مراجعین کی طرف رجوع کرتا ہے، ان کے پیچھے چل رہا ہے، یقیناً وہ حق پر ہے اور پھر قیامت کے دن انہی کے ساتھ محشور ہوں گے.
لبیک یا حسین،
لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین، لبیک یا حسین.
بس جو لوگ ائمہ حق کو مانیں گے اور ائمہ اطہار کے پیروکاروں کے ہی پیچھے چلنے والے ہوں گے، اس دنیا میں راہ راست پر ہوں گے. اللہ تعالیٰ انہیں خوشخبری دے رہا ہے کہ ان کے نام اعمال ان کے داہنے ہاتھ میں ہوں گے، وہ سرخ رو ہوں گے، وہ اس دن شاداب ہوں گے جب سب غمگین ہوں گے، جب سب نادم ہوں گے، مایوس ہوں گے، جن کے ہاتھ میں، سیدھے ہاتھ میں، داہنے ہاتھ میں نام اعمال ہوگا، ان کے اوپر پروردگار عالم کہہ رہے ہیں کہ رائی برابر ظلم نہ ہوگا. राय बराबर, राय का दाना बहुत छोटा समझा जाता है और जिन लोगों ने देखी है वो जानते हैं कि राय का दाना कितना बड़ा होता है। तो राय बराबर भी उनके ऊपर जुल्म नहीं होगा, क्योंकि दुनिया ऐसी जगह नहीं है जहां हम ये कह सकें कि किसी के ऊपर जुल्म नहीं होता। जो हक पर है उन्हें इस दुनिया में जुल्म बर्दाश्त करना पड़ता है और वो जुल्म का निशाना बनते हैं, बनते रहेंगे, यहाँ तक कि वो अपनी जाने भी कुर्बान कर देते हैं, लेकिन वो इज्जत से जिंदगी जीते हैं। जुल्म बर्दाश्त करेंगे लेकिन इज्जत के साथ, ऐसा नहीं होगा कि वो जिल्लत को कबूल कर लें और कहें कि हम सख्ती बर्दाश्त नहीं कर रहे, हम जुल्म बर्दाश्त नहीं कर रहे। अहले बैत इस वक्त तहारत ने बहरहाल जुल्म का मुकाबला करने के लिए कहा। मुकाबला करने का ये मतलब नहीं है कि जो मुकाबला करेगा उसे जुल्म सहना नहीं पड़ेगा, जो मुकाबला करता है वो आवाज उठाता है लेकिन जुल्म का निशाना बनता है। जैसे कि अहले बैत इस वक्त ताहिरीन, हम उनके लिए उनके फजाइल में से कहते हैं मासूमीन अल मजलूमीन, उनके ऊपर जुल्म हुआ, उन्होंने जुल्म का मुकाबला जरूर किया लेकिन उन्हें जुल्म सहना पड़ा, बीबियों ने जुल्म सहा। परवरदिगार आलम हमें जुल्म का मुकाबला करने वालों में शामिल फरमाए, लेकिन जिसने यहाँ पर जुल्म का मुकाबला किया है, यहाँ पर इस्तकामत के साथ जिंदगी गुजारी है, वहाँ परवरदिगार आलम उनके ऊपर जरा बराबर भी जुल्म नहीं होने देगा। और जालिमों के साथ भी जो बदला लेगा वो उसकी अदालत की वजह से, उनके साथ भी जुल्म नहीं होगा बल्कि इंसाफ होगा। जिसको सजा दी जाएगी वो भी अल्लाह के इंसाफ का तकाजा है। लेकिन वो लोग जो इस दुनिया में चेहरे हक को देखकर अंधे बने रहे, वहाँ भी अंधे रहेंगे बल्कि गुमराह तर। बहुत खूबसूरत है ये आयत कि यहाँ पर बहुत सारे लोग हक को देखते हैं, जानते हैं, लेकिन अंधे बने रहते हैं, क्योंकि दिल की आंखें इंसान की परवरदिगार आलम ने रखी है, लेकिन बहुत से लोग ढिठाई की वजह से उन आंखों से इस्तफादा नहीं करते बल्कि अपनी आंखों को बंद कर लेते हैं, अपनी आंखों से फायदा नहीं उठाते, जानते बूझते अंधे बने रहते हैं, जाहिर ये करते हैं कि हमें कुछ नहीं पता। परवरदिगार आलम ने कहा कि जो यहाँ पर अंधे बने रहे वो आंखों से देखते हैं लेकिन जानने के बावजूद हक को तस्लीम नहीं करते और अपनी दिल की आंखों को जबरदस्ती बंद कर लेते, ये क़यामत में भी अंधे ही मशहूर होंगे और उससे ज्यादा गुमराह तर। और जो लोग हक को कबूल करते हैं, बिना रहते हैं, उनके दिल की आंखें खुली रहती हैं, उनके लिए खुशखबरी और नवीद है। आगे की तीन आयतें ऐसी हैं जिनमें तस्करा है रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम का दुरूद भेजे। करीब था कि हमने तुझे जो वही की है उसके बारे में अपने वसवसों के जरिए तुझे फरेब दे, ताकि तू उसके बजाय किसी और की हमारी तरफ नस्बत दे और इस सूरत में वो तुझे अपना दोस्त करार दे ले। अगर हम तुझे साबित कदम ना रखते तो तू मकाम इस्मत की वजह से इनहराफ से महफूज न होता, तो करीब था कि तू कुछ उनकी तरफ माइल हो जाता, और अगर तू ऐसा करता तो हम तुझे मुशरिकीन की नस्बत दुनिया में भी और आखरत में भी दुगनी सजा का मजा चखाते, फिर हमारे मुकाबले में तुझे कोई मददगार न मिलता। अच्छा, ये आयतें रसूल अल्लाह से मुखातिब हैं और इन आयतों से दुश्मन ने मनफी फ़ायदा उठाना चाहे, यानी उन्होंने फ़ायदा उठाना चाहे कि रसूल अल्लाह के लिए अल्लाह ताला ने इस तरह से ख़िताब किया, क्योंकि हम बात को अगर तड़ोड़ मरोड़ के और गलत तरीके से गलत एंगल से देखें तो इससे दुश्मन फ़ायदा उठा सकता है। ये आयतें इनकी शान नुज़ूल मुख्तलिफ लिखी गई है, लेकिन कभी ऐसा हुआ कि रसूल अल्लाह के ऊपर वही नाजिल हुई, जिसमें से एक मोरद ऐसा है कि जब फतह मक्का पर नबी अकरम को बुतों को तोड़ने के लिए कहा गया तो अल्लाह के नबी ने खाने काबा के अंदर के बुत तोड़े, खाने काबा के ऊपर जो बुत थे वो भी तोड़े, लेकिन लोगों ने कहा कि दूर जाकर मक्का से ज़रा फासले पर अरफात के मिना के मकाम पर कोई एक बुत है जिसको हम बाकी रहने दें और हम उसको बाकी रखेंगे, यानी क्योंकि उनके दिलों में बहरहाल बुतों की मोहब्बत थी। तो रसूल अल्लाह की ظاہر سی بات ہے کہ نبی اکرم ایک انسان بھی ہیں اور اللہ کے نبی بھی ہیں, نور کا وجود بھی ہے. لیکن اگلی ہی آیت میں پروردگار عالم نے فرمایا کہ ہم نے تمہیں مقام عصمت عطا کیا, اور مقام عصمت کی وجہ سے آپ ان وسوسوں سے محفوظ رہے ہیں. دیکھیں, جب کبھی انسان کے سامنے دشمن یا کوئی بھی کوئی ایسی بات رکھتا ہے تو ایک راستہ آپ کے پاس مصالحت کا ہوتا ہے, ایک راہ انسان کے پاس مصالحت کی ہوتی ہے. اور یہ بات ایسی نہیں ہے کہ جو کافروں نے رسول اللہ سے کہی ہو, ہر نبی کے دور میں جو کافر تھے اور جو یہ کہتے تھے کہ ہم مسلمان ہو گئے, اس ٹائپ کی چیزیں, اس قسم کے عنوانات مسلمانوں نے اسلام قبول کرنے کے بعد بھی اپنے نبی کے سامنے رکھے ہیں. حضرت موسیٰ کی قوم نے, بنی اسرائیل نے بھی یہی کیا کہ جب ان کے پیر دریا سے باہر نکلے, جس کو مولا کائنات نے نہج البلاغہ میں لکھا ہے کہ جب حضرت موسیٰ ان کو دریا شکافتہ کر کے دوسری طرف لے آئے تو وہاں پہنچتے ہی ابھی ان کے پاؤں خشک نہیں ہوئے تھے, انہوں نے کہا کہ ہمیں بت چاہیے. جو بتوں کی ان کو اتنی عادت ہو گئی تھی, اتنی عادت تھی بتوں کی کہ انہیں کوئی ایک چیز ایسی چاہیے تھی جو ان کو بت نما نظر آئے. تو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس اس طرح کے وسوسے کرنے والے,
صلی علی محمد وآل محمد وعجل فرجہم,
نبی اکرم کے پاس بھی اور دیگر انبیاء کے پاس بھی ایسے وسوسے ڈالنے والے بہت سارے لوگ ہر دور میں ہوتے تھے, لیکن نبی اکرم ان کے سامنے جھکے نہیں, اور نبی اکرم نے وہی کیا جو اللہ کی وحی تھی, پروردگار عالم نے چاہا تھا, اور ان کا وہ انسانی فطرت کے تقاضے کے مطابق جو مصالحت کا اور جھک جانے کا انداز ہوتا ہے وہ نبی اکرم کے وجود میں نہیں تھا. اس لیے واضح طور پر اب دوبارہ میں آپ کے سامنے آیتیں پڑھوں گی اس بات کو بیان کرنے کے بعد. قریب تھا کہ ہم نے تجھے جو وحی کی ہے اس کے بارے میں اپنے وسوسوں کے ذریعے تجھے فریب دے, وہ دھوکہ دینا چاہتے تھے تاکہ تو اس کے بجائے کسی اور کی ہماری طرف نسبت دے, اور اس صورت میں وہ تجھے اپنا دوست قرار دے لے. کیونکہ اکثر دشمن کہتا ہے اچھا ہماری یہ والی تھوڑی سی بات مان لیں گے تو ہم آپ کے ساتھ ہوں گے. ہماری بھی ایک شرط ہے, ہم آپ کا دین قبول کرتے ہیں لیکن تھوڑی سی بات ہماری مان لیں. ہم اتنا پہلے سے ان چیزوں کے عادی ہو چکے ہیں کہ اب ہم اس کو چھوڑ نہیں سکتے. جیسے آج تک لوگ کہتے ہیں بھائی یہ چیز تو چلتی ہے چلی آ رہی ہے, اس کو تھوڑا سا جائز قرار دے دیں, سب مہندی کر لیں, مہندی اٹھا لیں, اس طرح کی باتیں ابھی بھی ہیں. اور ذرا سا سوچئے کہ مہندی کی کیا حیثیت, اور اگر اس وقت رسول اللہ نے ان کافروں سے بت چھین لیے تھے, انہیں توڑ دیا تھا, تو اگر وہ یہ کہیں کہ ہماری یہ تو نشانیاں ہیں, ایک بت تو رہنے دیں, نبی اکرم نے اس کو قبول نہیں کیا جبکہ وہ دھوکہ دے رہے تھے, نبی اکرم کو فریب دے رہے تھے. اگر ہم تجھے ثابت قدم نہ رکھتے, اللہ تعالیٰ نے عصمت کے مقام کو ثابت قدم ہونے سے کہا ہے, اور اللہ نے یہ عطا کیا رسول اللہ کو, عام آدمی نہیں کر سکتا تھا یہ, بتوں کے توڑنے کے لیے انبیاء کو بھیجا, عام لوگوں کی ذمہ داری نہیں رکھی, اور تو مقام عصمت کی وجہ سے انحراف سے محفوظ نہ ہوتا. تو قریب تھا کہ تو کچھ ان کی طرف مائل ہو جاتا, یعنی نہیں ہوئے, لیکن اگر ایسا نہ ہوتا کہ رسول اللہ معصوم ہوتے تو نزدیک تھا کہ وہ ان کی بات کو مان لیتے. اور اگر تو ایسا کرتا, یعنی اگر یہ ہو جاتا کہ ان کی باتوں کو, کافروں کی باتوں کو اللہ کے نبی ماننا شروع کر دیتے, اور مشرکین کی نسبت دنیا میں بھی اور آخرت میں بھی دگنی سزا کا مزہ چکھاتے, پھر ہمارے مقابلے میں تجھے کوئی مددگار نہ ملتا. یعنی اگر اللہ کے رسول کافروں کی بات, مشرکوں کی بات کو مان لیتے تو سزا بہت بڑی تھی, سزا دگنی تھی عام لوگوں کے مقابلے میں. کیونکہ یہ ایک عمومی اصول ہے, قاعدہ کلیہ ہے کہ جو جتنا جانتا ہے اس کی سزا زیادہ سخت ہوتی ہے. عالم کے لیے کہا گیا کہ اگر کوئی جاہل گناہ کرے تو اگر وہی گناہ عالم کرے 70 گناہ اس کو عذاب دیا جائے گا, کیونکہ جو نہیں جانتا اس نے نادانستگی میں گناہ کیا, لیکن جو جانتا تھا اس کی ذمہ داری بہت بڑھ گئی تھی. جتنا جس کے پاس علم ہوتا ہے, جتنا منصب بڑا ہوتا ہے, ذمہ داری بڑی ہوتی ہے, اتنی سزا اس کی بڑی ہوتی ہے. تو رسول اللہ عام شخص نہیں ہے, پروردگار عالم نے ان کی ذمہ داری کو بیان کیا کہ ان کے اوپر سخت ذمہ داری تھی, اور اگر ایسے مقام پر نعوذ باللہ کوئی نبی پیچھے ہٹے تو اس کی سزا بہت بڑی ہے, دگنی ہے. اور ضعف کا مطلب یہ, کیونکہ عربی میں لفظ ضعف الممات آیا ہے, کیونکہ اکثر آپ لوگ دیکھتے ہیں کہ یہ لفظ ڈبل کے لیے آتا ہے, دگنا. یہ دگنا جو ہے یہاں پر استعمال ہوا ہے, لیکن دگنا تگنا یعنی کئی گنا برابر عذاب ہوتا. ثم لا تجد لک علینا نصیرا, بہت خوبصورت ہے آیت, پھر تم کسی بھی مددگار کو نہ جانتے. وقت کافی ہو گیا اور کوشش کے مطابق آج 10 آیتیں الحمدللہ ختم ہو گئی, 75 آیتیں مکمل ہو رہی ہیں. اللہ تعالیٰ ہمیں انشاءاللہ مزید توفیق عطا فرمائے گا, تو جت حد تک ممکن ہو سکے گا سورہ بنی اسرائیل کو آگے بڑھاتے رہیں گے. اور پروردگار عالم نے اس سورہ میں جو برائیاں لوگوں کی بتائیں, وہ ہٹ درمی, مال و متا کی محبت, اپنے آئمہ کے پیچھے نہ چلنا, ان کی باتوں کا انکار کرنا, اور یہی برائی کربلا میں ان لوگوں کی نظر آ رہی ہے جو امام حسین علیہ السلام کے دور میں مکہ میں بیٹھے ہوئے ہیں, مدینہ میں ہیں, کوفہ میں ہیں, شام میں ہیں, جنہوں نے امام حسین کی صدا پر لبیک نہیں کہا. اور یزید نے جس طرح ان کے اوپر پروپیگنڈا کیا, جس طرح شیطانی حربے کو وسیلہ بنایا کہ اہل بیت کے خلاف انہیں بہکایا جائے, لوگوں نے یہ سنا کہ امام حسین باغی گروہ سے تعلق رکھتے ہیں. قزاداران امام, یہ بہت بڑی مصیبت تھی بیویوں کے لیے کہ جب ان کے لیے شام میں یہ الفاظ استعمال ہو رہے تھے جس کے اوپر امام سید سجاد گھریا کرتے رہے اور اشام 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 کہتے رہے. شام میں صرف بیویوں کی چادر کا معاملہ نہیں تھا, جب کسی نے پوچھا مولا سب سے زیادہ مصیبت کہاں ہے, امام نے 3 دفعہ کہا شام شام شام. تو راوی سوال کرتا ہے مولا شام میں اور کوفے میں کیا فرق تھا, شام میں بھی تو بیویوں کی چادریں چھری تھی, کوفہ میں بھی چادریں چھری, شام میں بیویاں بازاروں درباروں میں آئی, کوفہ میں بھی بازاروں درباروں میں. امام نے جملہ کہا تھا کہ بلحال شام میں منادی یا ندا کر رہا تھا کہ اے شامیوں یہ باغی گروہ ہے, ان کا دین سے تعلق. یہ امام حسین کی مصیبت تھی, یہ بیویوں کی مصیبت, جہاں اسلام سے ان کے تعلق کو ختم کیا. وہ گھرانہ جس گھر میں آیتیں نازل ہو رہی ہو, فرشتے آ رہے ہوں, جہاں پر قرآن کا نزول ہوا ہو, امام حسین نے اپنے شرف کو بیان کرتے ہوئے کہا ہم وہ ہیں جن کا تعلق نبوت اور رسالت سے, ہمارے گھر میں ملائکہ نازل ہوتے رہے. عزاداران امام, تاریخ نے لکھا ہے کہ جب قافلہ لٹ کر شام میں داخل ہوا اور بیویوں کو اسیر بنا کر دربار یزید میں لایا گیا, تو اس وقت امام سید سجاد اور بیویوں کے بازو رسیوں میں بندھے ہوئے تھے. جب امام کو یزید کے سامنے لا کر کھڑا کیا گیا تو سید سجاد نے یزید سے جملہ کہا, اے یزید تو نے ہمیں جس حال میں رکھا ہوا ہے ذرا غور کرو, اگر رسول اللہ اس وقت ہمیں دیکھتے تو ان کے دل پر کیا گزرتی. حضرت نے جملہ سن کے مسلمان بیدار ہوئے, یزید نے کہا ان کے بازوؤں کی رسیاں کھول دو, اس وقت رسیاں کھول دی گئی. بی بی زینب نے دیکھا کہ بھائی کا سر تشت میں اور یزید سر حسین سے گستاخی کر رہا ہے, زینب تڑپ گئی, صبر کا پیمانہ لبریز ہوا, بی بی نے سلام کرنا شروع کیا, السلام علیکم یا حبیب رسول اللہ یا ابن المکہ والملا, سلام ہو حبیب رسول خدا پر, سلام ہو تم پر اے فرزند مکہ و منا, سلام ہو تم پر اے فرزند علی مرتضی, سلام ہو تم پر اے فرزند فاطمہ زہرا, سلام ہو تم پر اے فرزند احمد مصطفیٰ. حضرت بس یہ جملے سنتے تھے, روایت کہتی ہے کہ دربار میں موجود لوگ گریا کرنے لگے. تاریخ میں لکھا ہے ابو برزہ اسلمی صحابی رسول کھڑا ہوا اور یزید سے کہا, اے یزید تو جس دان کی گستاخی کر رہا ہے, جس رخسار پر چھڑی مار رہا ہے, کیا تو نہیں جانتا کہ یہ وہ رخسار ہے, یہ وہ دان ہے جو بسا گائے رسول سے. خدا کی قسم میں صحابی رسول ہوں, میں نے اللہ کے نبی کو دیکھا ایک ملبوں کا مقصہ لیتے.
نے یزید کو مخاطب کر کے کہا، اے یزید جس سر کی تو میں حرمتی کر رہا ہے، یہ وہ سر ہے جو طولانی سجدے کرتا رہا ہے، جو گھنٹہ خدا کی بارگاہ میں حالت سجدہ میں رہتا تھا۔ عزادارو پرسا دیجئے اس مظلوم امام کا، جو پیاسا بھی تھا، جو غریب بھی تھا، جس کا سر کبھی لوگ لیزا پر، کبھی دربار میں، کبھی بازار
میں۔
یا محمود و بحق محمد، یا علی و بحق علی، یا فاطر السماوات بحق فاطمہ، یا محسن و بحق الحسن، یا قدیم الاحسان بحق الحسین، یا اللہ یا اللہ یا اللہ۔ پروردگار ہماری اس قلیل عبادت کو قبول فرما لے، خداوندہ ہم سب کے گناہ نے کبیرہ و صغیرہ کو اس فرش عزا کے تصدق میں بخش دے۔ پروردگار جتنے مومنین و مومنات التماس سے دعا کہتے ہیں، جو جائز حاجات رکھتے ہیں، ان کی حاجات کو مقبول فرما۔ بار الہ بحق محمد و آل محمد، جتنے مومنین و مومنات دین کی خدمات میں مصروف ہیں، ان کے توفیقات میں اضافہ فرما۔ پروردگار جو رزق کی تنگی میں مبتلا ہیں تو خیر الرازقین ہیں، انہیں رزق وافر عنایت فرما۔ جو بیمار ہیں تجھے واسطہ دے کر سوال کرتے ہیں، امام سید سجاد کا کل مریضوں کو شفائے کامل و عاجل عنایت فرما۔ جو جو حج و زیارت کے مشتاق ہیں، بیت اللہ، مدینہ منورہ، نجف اشرف، کربلا مولا، شام و ایران کی زیارات سے کل مومنین و مومنات کو فیض یاب فرما۔ بار الہ بحق محمد و آل محمد، امام زمانہ کی ظہور میں تعجیل فرما۔ جب امام تشریف لائے اور آج بھی ہمیں ان کے آوان و انصار میں شامل فرما۔ ہماری آل اور اولاد کو سچے منتظرین میں امام کے سپاہیوں میں قرار دے۔ ربنا تقبل منا انک انت السمیع العلیم، برحمتک یا ارحم الراحمین۔